नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
काठमाडौँ उपत्यकामा 62 सहित आज 378 जना संक्रमित थपिए। अहिलेसम्म 73 जनाको ज्यान गयो। काठमाडौँ पनि 500 भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको सूचीमा।
सम्पर्क बाहिर रहेका कोरोना संक्रमितको खोजी गर्दै सरकार, मापदण्ड पालना गरी घरमै पनि आइसोलेसनमा बस्न सकिने।
पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्नेछ।
एसईईको नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा, नतिजा छिट्टै सार्वजनिक गरिने।
विश्वमा झण्डै 2 करोड नागरिकलाई कोरोना संक्रमण, अमेरिकामा संक्रमितको संख्या 51 लाख नजिक।
र इन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोक्ने।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालमा पछिल्लो 24 घण्टामा 378 जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो सँगै 22,592 जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म 16,313 जना उपचारपछि निको भएका जानकारी दिनुभयो। अहिले 6,206 जना कोरोनाको सक्रिय संक्रमित छन्। उनीहरू यस्तै 10,792 जना क्वारेन्टिनमा छन्। यस्तै गएको 24 घण्टामा नेपालमा थप 3 जना कोरोना संक्रमितको ज्यान गएको छ। पर्सा, मोरङ र काठमाडौँमा 1-1 जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 73 पुगेको छ। वीरगंज 3 छपकैयाका 74 वर्षका एक पुरूषको उपचारका क्रममा ज्यान गएको हो। स्वास्थ्यमा समस्या भएपछि हिजो बिहान 1 बजे उहाँलाई नारायणी कोविड अस्पतालमा भर्ना गरिएको थियो। उहाँको बिहान मात्र कोरोना पुष्टि भएको हो। उहाँलाई मधुमेह र दमको समस्या रहेको थियो। यस्तै मोरङको विराटनगर महानगरपालिका वडा नम्बर 9 58 वर्षका एक पुरूषको पनि उपचारका क्रममा ज्यान गएको छ। निमोनिया भई श्वास प्रश्वासमा कठिनाई भएपछि कोशी अस्पतालमा भर्ना गरिएको उहाँको हिजो बिहान कोशी अस्पताल विराटनगरमा उपचारकै क्रममा ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौँ टोखाका 41 वर्षकी महिलाको ज्यान गएको छ। पाटन अस्पतालमा उपचाररत उहाँको पनि हिजो नै ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
यस्तै काठमाडौँ उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। काठमाडौँ उपत्यकामा आज 62 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा काठमाडौँमा 56, भक्तपुरमा 3 र ललितपुरमा 3 जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यस्तै आज काठमाडौँ पनि उच्च जोखिममुक्त जिल्लाको सूचीमा परेको छ। मन्त्रालयले 500 भन्दा धेरै संक्रमित हुने जिल्लालाई सक्रिय संक्रमित धेरै भएको जिल्लाको सूचीमा राख्ने गरेको छ। आज काठमाडौँसँगै पर्सा, रौतहट र महोत्तरी सक्रिय संक्रमित 500 भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको सूचीमा छन्। यस्तै 7 जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला भने 0 संक्रमित भएको जिल्लाको सूचीमा छन्।
पर्सामा अस्पतालले भर्ना नलिएपछि उपचार अभावमा 1 महिलाको ज्यान गएको छ। वीरगंज महानगरपालिका वडा नम्बर 2 छपकैयाकी 20 वर्षकी विष्णु लामालाई ज्वरो आएपछि नारायणी अस्पतालले अस्थायी कोविड अस्पताल वीरगंज हेल्थ केयर लैजान भने पनि अस्पतालले कोरोना पुष्टि नभएकालाई भर्ना नलिने भनेपछि उपचार अभावमा ज्यान गएको आफन्तले आरोप लगाएका छन्। त्यसअघि वीरगंजको एडभान्स, तराई, भवानी, बयदा, नेशनल मेडिकल कलेज, शिक्षण अस्पताल लग्दा भर्ना नलिएको उनीहरूको भनाइ छ। ज्यान गुमाएकी लामाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। यस्तै पर्साको बहुदरमाई नगरपालिकाका मेयर मेयर नितेन्द्र प्रसाद शाह सहित 51 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालाको रिपोर्ट अनुसार पर्सामा नगर प्रमुख शाह सहित 51 र 12मा 3 तथा सर्लाहीमा एकजनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट मदन कुमार उपाध्यायले जानकारी दिनुभयो। संक्रमित हुनेमा स्वास्थ्य कर्मी पनि छन्।
यसैबीच बर्दियामा आजदेखि 5 दिन निषेधाज्ञा शुरू भएको छ। कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले बिहान 6 बजेदेखि आउँदो बिहिबारसम्म 5 दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो। सदरमुकाम स्तरका केही व्यक्तिमा कोरोना संक्रमित भेटिएको र समुदाय स्तरमा थप भेटिन सक्ने खतरा बढेकोले निषेधाज्ञा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क लगाउन प्रशासनले आग्रह गरेको छ।
यस्तै कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गएकाले मापदण्ड पालना गरेर घरमै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। लक्षण नदेखिएका र सामान्य लक्षण भएकाहरू घरमा नै आइसोलेसनमा बस्न सक्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु भएको हो। तर त्यसका लागि संक्रमितहरूले सरकारले तोकेको मापदण्ड अपनाउनु पर्नेछ। घरमा आइसोलेसनमा बस्दा के मापदण्ड अपनाउनुपर्छ त? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम।
पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्नेछ। उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामानहरू परिवारका सदस्यहरू मार्फत मगाउने, खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खाने। नम्बर 4, आफूले प्रयोग गरेका भाँडाहरू सुरक्षित रूपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने। स्नानघर शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामूहिक रूपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा संक्रमितले प्रयोग गरिसकेपछि सरसफाइमा प्रयोग हुने डिसइन्फेक्टेन्टले राम्रो सफासँग सफा गरेर मात्र अन्य सदस्यले प्रयोग गर्ने। हात धुने बेसिनहरू संक्रमणको स्रोत हुन सक्ने भएकाले दाँत माझ्ने ब्रस लगायतका सामानहरू बेसिन बाहेक छुट्टै स्थानमा राखेर प्रयोग गर्ने। ढोकाका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरू जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूको डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने।
घरमै आइसोलेसनमा बसेकाको स्वास्थ्यमा समस्या देखिए डाक्टर तथा स्वास्थ्य कर्मीसँग सल्लाह लिन पर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। यसैबीच काठमाडौँमा कोरोना परीक्षणका लागि स्वाब दिएका र संक्रमण पुष्टि भएका केही व्यक्ति सम्पर्क बाहिर रहेका छन्। उनीहरू सम्पर्कमा आउन नसक्दा जोखिम थप बढेको छ। परीक्षणका लागि स्वाब दिएका व्यक्तिले आफ्नो यथार्थ विवरण र सम्पर्क नम्बर उल्लेख नगरिदिँदा सम्पर्कमा ल्याउन समस्या भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथी टेकमान साकेले इपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेलाई सम्पर्क बाहिर रहेका संक्रमितलाई कसरी सम्पर्कमा ल्याउने प्रयास हुँदैछ भनेर सोध्नु भएको छ।
त्यो हस्पिटलमा चेक जाँच गर्न आउनेहरू पनि संक्रमित भएका अथवा कोही चाहिँ त्यो बाहिरबाट आएर घरमा बसेर कोही कामहरू गर्न आएका, जस्तै खास गरेर तराईतिरबाट आएका अथवा इन्डियाबाट आएका व्यक्तिहरू छन्। यी व्यक्तिहरू चाहिँ अस्पतालमा जान्छ र उहाँले आफ्नो डिटेल लेखाउनुहुन्छ। कसैले डिटेल चाहिँ नलेखिदिने, टेलिफोन लेख्दा पनि कहिलेकाहीँ रङ टेलिफोनहरू दिने, यस्तो चाहिँ समस्या छ।
सम्पर्कमा नआएका कोरोना संक्रमितहरूको चाहिँ उनीहरूले चाहिँ ठेगाना गलत लेखेको अनि फोन नम्बरहरू गलत लेखेको अर्थात् सम्पर्क नै नसक्ने फोन नम्बरहरू राखेको पाइयो भन्ने खालका कुराहरू पनि छ। उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरूको स्वाब लिँदाखेरि चाहिँ परिचय खुल्ने खालका सक्कली प्रमाण पत्रहरू अर्थात् त्यही अनुसारका तत्काल सम्पर्क गर्न मिल्ने खालका राख्ने गर्नु भएको छ कि छैन?
सबभन्दा पहिला चाहिँ डेटाहरू राम्रोसँग अथवा त्यो फर्म फर्मेटहरू हामीले जुन दिएका छौँ राम्रोसँग नभर्यो भने अथवा त्यस्ता व्यक्तिहरू समाजमा गइदियो भनेदेखि यो त अलिकति त्यो कन्ट्रोल भन्दा बाहिर हुन्छ। हामीले विभिन्न लेभलमा हामी सिसिएमसी, डिसिडी लगायत अरू टिमहरू बसेर हामीले छलफल गरेर यसलाई के गर्ने त, अरू एप्लिकेसनहरू पनि प्रयोग गर्ने हो कि? हामीलाई धेरै सजेसन, सुझावहरू, विज्ञहरू अरू विभिन्नबाट आएको छ। पहिलो कुरा चाहिँ यहाँले भनेको चाहिँ आइडेन्टिटी छ नि, त्यो आइडेन्टिटीको पहिला जो भर्ने व्यक्तिले चाहिँ अलिक राम्रोसँग भरिदिनु पर्यो, उहाँको उनको टेलिफोन नम्बर खास गरेर राम्रोसँग भरिदिने र डिटेल दिने र उहाँको सम्पर्क त्यो उहाँ आफै हुनुभयो उहाँको अर्को कन्ट्याक्ट पर्सन दुईजनाको टेलिफोन लेखिदियो भनेदेखि त हामीलाई सम्पर्क गर्न सजिलो हुन्छ।
तर सङ्कलन गर्ने स्वाब लिने निकायले पनि व्यक्तिको विवरण सही छ कि छैन, उसको फोन नम्बर सही छ कि छैन भन्ने खालका कुराहरू चाहिँ हेर्नुपर्ने होला नि त।
त्यही कुराहरू जो सङ्कलन गर्ने व्यक्तिहरू हुनुहुन्छ अलिकति हेर्नु, अब त्यो त आफू व्यक्तिले पनि अलिक गर्नु पर्यो, हामीले पनि आफै सुधार्नु पर्यो। त्यस्तो बेलामा उहाँलाई सोधेर हामीले त सोध्छौँ त्यो कुरा, एक दुईवटा परिसकेपछि अस्पतालहरू हामीले सबैलाई सर्कुलर गरिसक्यौँ यो राम्रोसँग भरिदिनुहोस्, भरिसकेपछि हामीलाई डेटा आउँछ भन्ने हो। अब कहिलेकाहीँ अस्पतालमा त्यस्तो म्यान पावर छैन कि छैन भने हामीले यसरी पुऱ्याइदिनु पनि पर्यो, र अरू एप्लिकेसनहरूलाई पनि अब अन्तर्राष्ट्रिय रूपमा अरूले कसरी प्रयोग गरिरहेका छन् त्यो त नयाँ रोग कुरा त भएन हाम्रो लागि, अब त छ महिना भइसक्यो। त्यसरी अरू एप्लिकेसनको माध्यमबाट पनि व्यक्तिहरू संक्रमितहरू हराएर अथवा हाम्रो सम्पर्क नआएर जानु हुँदैन भनेर त्यो हिसाबले हामीले स्ट्रिक्टली हामी लागिरहेको छ।
कोरोना संक्रमित व्यक्ति सम्पर्कमा नआउँदाखेरि त्यसले समुदाय स्तरमा जोखिम त बढ्ने नै भइहाल्यो, उसलाई सम्पर्कमा ल्याउन र उसको आसपासमा रहेका व्यक्तिहरूले चाहिँ कसले के गर्नुपर्ने हो?
जो जानुहुन्छ टेस्ट गर्न अथवा कन्ट्याक्ट ट्रेसिङको उसमा जानुहुन्छ, उहाँहरूले हामीले बनाएको फर्म फर्मेट चाहिँ पुरा भरिदिनु पर्यो कि उहाँहरूलाई चाहिँ त्यो संक्रमित भइसकेपछि हामीले उहाँहरूलाई सजिलै सम्पर्क गर्न सकौँ, पहिलो काम। दोस्रो कुरा चाहिँ हामीले जुन चाहिँ कन्ट्याक्ट ट्रेसिङको लागि उहाँहरू जो संक्रमित भइसकेपछि अब हामीले लक्षण नभएका व्यक्तिहरू जो स्वास्थ्य कर्मीको सम्पर्क बस्न सक्नुहुन्छ र अस्पतालमा त्यस्तो एभाइलेबिलिटीको हेरेर हामीले चाहिँ घरमा बस्नुहोस् होम आइसोलेसन भनेका पनि छौँ कतिलाई। अर्को स्वयं व्यक्ति, किनभने उहाँ आफै एकदमै सचेत नागरिकको जिम्मेवारी पुरा गरिदिनु पर्यो र अरूलाई पनि नहोस् भन्ने हिसाबले उहाँले आफूलाई आइडेन्टिफाई गरिदिनु पर्यो। सबै कुरा चाहिँ हामीले गरेर नपुग्न पनि सक्छ, त्यसो भएर विभिन्न भोलिन्टियर अर्गनाइजेसनहरू हुनुहुन्छ समाजमा, त्यो पालिकाहरूमा होला वार्डमा होला, यस्तो व्यक्तिहरूले पनि त्यस्ता कोही संक्रमितहरू भएको कुरा पत्ता लाग्यो भने उहाँहरूलाई सम्झाइ बुझाइ ठाउँमा पठाइदिनु पर्यो।
उहाँ हुनुहुन्थ्यो इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डे। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
होइन, यो एमसिसी नेपालको संविधान भन्दा पनि माथि छ भन्ने कुरा पो आयो त।
के नचाहिँ त कुरा गरेको, एमसिसी कसरी संविधान भन्दा माथि हुन्छ?
एमसिसी लागू भएपछि अमेरिकी कानुन मान्नुपर्छ भनेपछि कुरो त्यही भयो नि त।
अमेरिकी कानुन मान्नुपर्छ भन्ने कहाँ लेखेको छ? लेखेको कुरा पो मान्नुपर्छ त।
खै, मान्छे एमसिसी पास भएपछि अमेरिकी सेना आउँछ भन्छन्, तपाईँ होइन भन्नुहुन्छ।
ल ल, अहिले यो चिया खानु, साँचो कुरा मै बताइदिउँ।
लौ, यी भाउजूलाई साँचो कुरा आउँदो?
होइन, किन उडाउन खोजेको भन्नु त भाउजू, साँचो कुरा चाहिँ के हो?
मैले भनेको पनि पत्याउनुहुन्न होला, त्यसैले साँचो कुरा थाहा पाउन नेपाल सरकारको विकास समिति एमसीए को वेबसाइटमा राखेको सम्झौता पढ्नुहोस् न।
त्यही त,
नेपाल सरकारको विकास समिति एमसीए नेपालको वेबसाइटमा एमसिसी बारे सबै सूचना, जानकारी र सम्झौता राखिएका छन्, त्यही पढेर थाहा पाएको मैले।
एमसिसी बारे जानकारी पाउनका लागि एमसीए नेपालको वेबसाइट www.mcanp.org खोलेर पढौं। वेबसाइटमा नभएका सूचना चाहिए, प्रश्न लेखेर info@mcanp.org मा इमेल पठाऊ।
एमसिसी द्वारा जारी जन जानकारी।
आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौ, बचत गरौ, बचत गरौ, बचत गरौ।
धेरै छन् बचतका खुशीहरू, बचत गरौ। ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले काठमाडौँ उपत्यकामा 62 सहित आज 378 जना संक्रमित थपिए, अहिलेसम्म 73 जनाको ज्यान गयो। काठमाडौँ पनि 500 संक्रमित हुने जिल्लाको सूचीमा। सम्पर्क बाहिर रहेका कोरोना संक्रमितको खोजी गर्दै सरकार, मापदण्ड पालना गरी घरमै पनि आइसोलेसनमा बस्न सकिने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपालमा रहेको कोविड 19 को अनुवांशिक जीन सिक्वेन्सिङ अध्ययन शुरू भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोविड 19 का 15 जना संक्रमितको नमूना लिएर जीन सिक्वेन्सिङको प्रक्रिया शुरू गरेको हो। परिषदले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलो पटक निजी प्रयोगशालामा जीन सिक्वेन्सिङ थालिएको परिषदका कार्यकारी महानिर्देशक डाक्टर प्रदीप गेवालीले जानकारी दिनुभयो। नेपालमा संक्रमितमा रहेको कोविड 19 को जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन थालिएको हो। अध्ययनबाट यहाँ रहेको कोविड 19 को भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्नेछ। परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ दिमालले फरक फरक संक्रमित व्यक्तिको नमूना लिएर जीन सिक्वेन्सिङ गर्न थालिएको बताउनुभयो। संक्रमित भएर ज्यान गुमाएका संक्रमित भएर निको भएका लक्षण रहित र सामान्य संक्रमित बालबालिका युवा र वृद्धा संक्रमित तथा फरक फरक देशबाट आएका संक्रमितको नमूना संकलन गरेर जीन सिक्वेन्सिङ गर्न थालिएको डाक्टर धिमालले बताउनुभयो।
सरकारले विदेशमा अलपत्र परेका 45,000 भन्दा धेरै नेपाली नागरिकको उद्धार गरेको छ। कोरोना भाइरसको संक्रमण विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा विश्वका 58 देशबाट अहिलेसम्म 45,662 जनाको उद्धार गरिएको हो। उद्धार गरिएका मध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट 12,025 र सबैभन्दा कम इरान, आर्मेनिया र चेक गणतन्त्रबाट 2-2 जना रहेका छन्। त्यसैगरी साउदी अरेबियाबाट 6,582, मलेसियाबाट 6,464, कुवेतबाट 6,320 र कतारबाट 4,718 जनाको उद्धार गरिएको छ। कोविड 19 संकट व्यवस्थापन केन्द्रका अनुसार अहिलेसम्म प्रदेश नम्बर 1 का 9,418, प्रदेश नम्बर 2 का 7,356, बागमती प्रदेशका 12,570, गण्डकी प्रदेशका 5,782, प्रदेश नम्बर 5 का 7,479, कर्णाली प्रदेशका 1,026 र सुदूरपश्चिम प्रदेशका 1,168 जनालाई उद्धार गरिएको छ। यस्तै 863 जनाको उद्धार गरिएको र संयुक्त अरब इमिरेट्सको दुबईबाट 151 जनाको शव ल्याइएको पनि केन्द्रले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ। विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगत्मक अङ्क सिस्टममा चढाउने काम भइसकेको छ। परीक्षार्थीको नाम, थर, जन्ममिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुगेकाले नतिजा छिट्टै सार्वजनिक गरिने बोर्डका सदस्य दुर्गा अरियालले जानकारी दिनुभयो। यसअघि बोर्डले साउन दोस्रो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने जनाएको थियो, तर कोरोना संक्रमण जोखिम बढेको र प्राविधिक कारण नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्ड सदस्य अरियालको भनाइ छ। हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटि हुन सक्ने र परीक्षार्थीलाई त्रुटि सच्याउन काठमाडौँ आउन समस्या हुने देखिएकोले पनि केही ढिलाइ भएको उहाँले बताउनुभयो। विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षाका आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो। नतिजा प्रकाशनपछि परीक्षार्थीलाई बोर्डले ग्रेड सिट दिइनेछ। माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 10 को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा 10 को परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने उल्लेख छ। यसपालि एसईईमा सहभागी हुन 4,82,000 विद्यार्थीले फारम भरेका थिए, तर कोरोनाको जोखिम बढेपछि सरकारले अन्तिम चरणमा परीक्षा स्थगित गरेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आर्थिक वर्ष 2077-78 लागि 41,11,03,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। प्राधिकरणले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो। क्यानले सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवं बजेटमा विमानस्थलको विकास र स्तरोन्नति गर्ने कामलाई प्राथमिकतामा राखिएको छ। क्यानले चालू आर्थिक वर्षको बजेट गएको आर्थिक वर्षको भन्दा 3,85,00,00,000 रूपियाँले कम विनियोजन गरेको छ। गएको आर्थिक वर्ष 2076-77 क्यानले 46,96,50,59,000 रूपियाँ बजेट विनियोजन गरेको थियो। यो वर्ष कोविड 19 का कारण विमानस्थल बन्द रहँदा आमदानी घट्ने भएकाले बजेटको आकार कम गरिएको प्राधिकरणले जनाएको छ। 4 महिना यता प्राधिकरणका क्रियाकलाप बन्द भएकाले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम समावेश भएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सँगसँगै प्राधिकरणको संस्थागत सुधार, संचार उपकरण, सुरक्षा उपकरण र मौसमी उपकरण जडान गर्ने विषयले प्राथमिकता पाएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य पनि क्यानले लिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआवजा वितरण गर्न 2,17,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआवजा वितरण गर्न 78,00,00,000 रूपियाँ विनियोजन भएको छ। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआवजा वितरण गर्न 20,00,00,000 रूपियाँ विनियोजन भएको छ। सी ढाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
याद गरौं त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ, गाउँका सबै घर देखाउँथ्यौ, मान्छे चिनाउँथ्यौ। गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ। घरका सानादेखि ठुलासम्म सबैलाई भेटाउँथ्यो। पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ। कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने कि कसो।
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी, किन ल्याउनु भएको, पर्दैन थियो नि नयाँ कुर्सी।
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन।
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको,
अनि कुर्सी राम्रो भएन भने त मेरो डन्डामा समस्या हुन्छ नि सर।
Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-146 9810-90-146
Vibon, change your perception.
स्वरोजगार बनाऊ मन के कमाऊ, अपनो पहचान अफैले बनाऊ, सिटीजन लीडर बनना पाइने ऑफर क्या दामी, अपनो खुट्टामा अफै उभ्यु बनाऊ स्वाभिमानी, सिटीजन स्वरोजगार अभियान, सिटीजन लाइफ इन्सुरेन्स को साथ मा
सिटिजन लाइफमा अवसर नै अवसर, विश्व स्तरीय अभिकर्ता तालिमले सामाजिक प्रतिष्ठा नेतृत्व क्षमतासँग व्यक्तित्व विकास गरौँ, आफूले रोजेको समयमा खोजेको आमदानी कमाउँदै अघि बढौँ। विस्तृत जानकारीका लागि 4216000 वा कम्पनीको फेसबुक पेज वा शाखा कार्यालयमा सम्पर्क गर्नुहोला।
सिटिजन लाइफ इन्सुरेन्स, समृद्धि तपाईँको साथ हाम्रो।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जिल्ला अस्पतालले भर्ना गर्न नमानेपछि बाराको जितपुर सिमरा उपमहानगरपालिका 19 इनरवा सिराकी सकिरा खातुनले बाटोमा अटोरिक्सामै बच्चा जन्माउनु भएको छ। डाक्टरमा कोरोना देखिएको भन्दै कलैया अस्पतालले प्रसूति बाहेकको सबै सेवा बन्द गरेको सूचना जारी गरेकोमा बिहान प्रसूति सेवा लिन पुगेकी उहाँलाई समेत भर्ना नगरी फर्काइएको थियो।
लकडाउनको अवधि 4 महिनामा सुदूरपश्चिम प्रदेशमा मात्रै भारतबाट 21 करोड़ रूपियाँ बराबरको तरकारी आयात भएको छ। आलु, प्याज, गोलभेडा र कागती मात्रै 21 करोड़ रूपियाँ बराबरको भित्रिएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी डिलु प्रसाद शर्माले जानकारी दिनुभयो। कोरोनाको जोखिम र नाका बन्द भए पनि भारतबाट तरकारी 4 महिनामा 21 करोड़ रूपियाँको आयात भएको उहाँले बताउनुभयो। त्यस अवधिमा स्थानीय उत्पादन भने बिक्री नभएर खेतबारीमै खेर गएको किसानले गुनासो गरेका छन्।
काभ्रेको नवबुद्ध नगरपालिकाको प्रमुख व्यापारी केन्द्र भकुण्डे बेसीमा व्यवस्थित तरकारी बजार खुलेको छ। फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना भएको भकुण्डे कृषि उपज संकलन केन्द्र औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।
बैतडीको पुर्चौड़ी नगरपालिका र डिलासैनी गाउँपालिकाका विभिन्न ठाउँमा जाँड रक्सी खान र बेच्न रोक लगाइएको छ। पुर्चौड़ीको वडा नम्बर 3 ढुङ्गा बिसौनामा जाँड रक्सी बेचबिखनमा पूर्ण रूपमा रोक लगाउने निर्णय भएको हो। अब जाँड रक्सी बेचे 10,000 रूपियाँ जरिवाना गरिने निर्णय गरिएको मदिरा नियन्त्रण समितिले जनाएको छ। यस्तै जाँडक्सी खाने र ओसार पसार गर्नेलाई 5,000 रूपियाँ जरिवाना गर्ने निर्णय गरेको समितिका राजेन्द्र धामीले जानकारी दिनुभयो।
नेपालमा फेरि मनसून सक्रिय हुने भएको छ। भोलिदेखि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद प्रतिभा मानन्दरले बताउनुभयो। उहाँका अनुसार भोलि मनसूनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आउने सम्भावना छ। यसले गर्दा अबको 2-3 दिन लगातार वर्षाको अनुमान गरिएको छ। आज राति काठमाडौँमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ। भोलिदेखि भने सबैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद मानन्दरले जानकारी दिनुभयो। आज प्रदेश 1, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन्।
यस्तै बाढ़ी र पहिरोले नोक्सानी पुर्याएको खेतमा छरुवा धान लगाउन विज्ञले सुझाव दिएका छन्। ठूलो क्षेत्रफलमा नोक्सानी पुर्याएको भए राराचार, सुखा र घैया लगायतका छरुवा धान रोप्न नेपाल कृषि अनुसन्धान परिषद नारका संचार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख हरिकृष्ण उपेतीले सुझाव दिनुभएको हो। तर थोरै ठाउँमा नोक्सानी गरेको भए क्षति नगरेको ठाउँबाट गाछ छुट्याएर रोप्न पनि सकिने उहाँले बताउनुभयो।
मेरो पनि भन्नु छ,
भिदामा घर आएका अबुधाबी प्रहरीमा कार्यरत 62 जना नेपालीलाई युएई सरकारले जहाज चार्टर गरेर काममा फर्काएको खबर पढेर राजेन्द्र राणाभाट लेख्नुहुन्छ, दक्ष जनशक्तिको महत्व र आवश्यकता कति हुन्छ, उनीहरूलाई कसरी सम्मानित बनाउनुपर्छ र मौकामा उनीहरूको कसरी सदुपयोग गर्नुपर्छ भन्ने कुरा युएई सरकारबाट नेपाल सरकारले पनि सिकोस्। यसै विषयमा रमेश केआरएल लेख्नुहुन्छ, सिप भएका व्यक्तिलाई विदेशीले खोजी खोजी बोलाउँछन्, मन पराउँछन्, तर हाम्रो देशमा जनशक्तिको प्रयोग गर्ने कुरा त कता हो कता, श्रम गन्तव्य खोजिदिएर मख पर्छ। चुनावमा मीठा नारा ल्याउनेहरू उद्योग धन्दा खोल्ने, अवसर सिर्जना गर्ने कुरा कहिल्यै गर्दैनन्, नेताहरूले केही सिकुन्। बैतडीका दुई नगरपालिकामा जाँड रक्सी बेचबिखनमा रोक लगाएको खबरमा आंशु सुब्बाको प्रतिक्रिया छ, जाँड रक्सी भन्ने चीज राम्रो त होइन, तर स्वदेशी बन्द गरेर विदेशी भित्र्याउने काम जुन भइरहेको छ त्यो चाहिँ बन्द गर्नुपर्छ। यसै विषयमा गणेश अधिकारी लेख्नुहुन्छ, जाँड रक्सी कतिपय नेपाली संस्कृतिको पर्याय हो, जन्म मृत्युका संस्कारमै चाहिन्छ, यसैले यसलाई व्यवस्थित बनाउने हो, बन्द होइन। अनि लकडाउनपछि निजी गाड़ीमा बढ़दो आकर्षण शीर्षकको खबर पढेर कृष्ण पाठक लेख्नुहुन्छ, हुने खानेले त सुरक्षित बाटो अपनाएर गाड़ी घोड़ा किने होलान्, मजदूरी गरेर साँझ बिहान खानेले के गर्नु, सार्वजनिक गाड़ीमा यात्रा गर्दा कोरोनाको डर, पैदल जाँदा कार्यस्थल टाढा, आउँदा जाँदा नै समय लाग्ने, काम गर्ने कति बेला, खै त यी निमुखालाई कसले हेर्ने। विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साकिया। नेपाल दर्पणमा अब विदेशका खबर। विश्वमा झण्डै 2 करोड़ नागरिकलाई कोरोना भाइरसको संक्रमण भएको छ। अहिलेसम्म 1,96,00,000 भन्दा धेरैलाई संक्रमण पुष्टि भएको ओल्डोमिटरले जनाएको छ। कोरोना संक्रमित मध्ये 1,25,00,000 भन्दा धेरैले कोरोनालाई जितेका छन्। 7,25,000 भन्दा धेरैको ज्यान गएको छ भने कोरोनाको संक्रमणका कारण उनीहरूको ज्यान गएको। अमेरिकामा झण्डै 51,00,000 संक्रमण भएको छ भने 1,64,104 जनाको ज्यान गएको छ। यस्तै ब्राजिलमा 29,00,000 भन्दा धेरै संक्रमित छन् भने भारतमा झण्डै 21,00,000 जनालाई कोरोना संक्रमण भएको छ। भारतमा कोरोनाका कारण 42,000 भन्दा धेरैको ज्यान गएको छ।
यस्तै भारतमा कोरोना भाइरसका कारण 196 जना डाक्टरको ज्यान गएको छ। इण्डियन मेडिकल एसोसिएसनले 196 जना डाक्टरको ज्यान गएको भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्य कर्मीको सुरक्षामा ध्यान दिन अपील गरेको छ। एसोसिएसनले डाक्टर तथा स्वास्थ्य कर्मीको बेलैमा उपचार हुन नसकेको र उनीहरूका परिवारका सदस्यले पनि उपचारका लागि अस्पतालमा सय्या नपाएको उल्लेख गरेको छ। एसोसिएसनले भारतमा डाक्टर र स्वास्थ्य कर्मीमा कोरोना भाइरसको संक्रमण फैलने जोखिम उच्च भएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण समेत गराएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। अखिल नेपाल फुटबल संघ इन्फाले राष्ट्रिय फुटबल टीमको प्रशिक्षण नरोक्ने भएको छ। विश्वकप छनौटको दोस्रो चरणको तयारी स्वरूप इन्फाले भदौ 1 गतेदेखि राष्ट्रिय टीमको प्रशिक्षण शुरू गर्दैछ। इन्फाले खेलाड़ी राख्ने होस्टेललाई निर्मलीकरण गरेर खेलाड़ीको पीसीआर विधि मार्फत कोरोनाको परीक्षण गर्ने तयारी गरेको छ।
पाकिस्तानसँगको पहिलो टेस्टमा घरेलु टीम इंग्ल्याण्डले 277 रनको लक्ष्य पाएको छ। ताजा अवस्थामा जितका लागि इंग्ल्याण्डलाई 130 रनको आवश्यकता छ। म्यान्चेस्टरमा आफ्नो दोस्रो इनिङ्समा पाकिस्तान 170 रनमा अल आउट भएपछि इंग्ल्याण्डले 277 रनको लक्ष्य पाएको हो। पाकिस्तानका लागि यासिर शाहले सर्वाधिक 33 रन बनाए। यस्तै असाद साकिबले 29 तथा मोहम्मद रिजवानले 27 रन बनाए। अविद अली 20 रनमा पेभिलियन फर्किए। इंग्ल्याण्डका स्टुवार्ट ब्रोडले 3 विकेट लिए। बेन स्टोक र क्रिस बोक्सले 2 विकेट लिए। यसअघि पाकिस्तानले पहिलो इनिङ्समा अल आउट हुँदै 326 रन बनाएको थियो।
र भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी प्रशिक्षणमा फर्किएका छन्। इण्डियन प्रिमियर लीग आईपीएलको मिति तय भएपछि धोनीले राँचीमा रहेको झारखण्ड स्टेट क्रिकेट एसोसिएसनको मैदानमा प्रशिक्षण शुरू गरेका समाचार एजेन्सीहरूले जनाएका छन्। चेन्नई सुपर किङ्स कप्तान धोनीले सन् 2019 विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्, तर आईपीएलबाट उनी राष्ट्रिय टिममा फर्कने तयारीमा छन्।
खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
काठमाडौँ उपत्यकामा 62 सहित आज 378 जना कोरोना संक्रमित थपिए। अहिलेसम्म 73 जनाको ज्यान गयो। काठमाडौँ पनि 500 भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको सूचीमा।
सम्पर्क बाहिर रहेका कोरोना संक्रमितको खोजी गर्दै सरकार। मापदण्ड पालना गरी घरमै पनि आइसोलेसनमा बस्न सकिने।
एसईईको नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा। नतिजा छिट्टै सार्वजनिक गरिने।
विश्वमा झण्डै 2 करोड़ नागरिकलाई कोरोना संक्रमण। अमेरिकामा संक्रमितको संख्या 51,00,000 नजिक।
र इन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोक्ने।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र दिपाती मल्सिना पनि विदा हुन्छौं। लकडाउन हटे पनि कोरोनाको जोखिम कायमै रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।